नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा प्रतिनिधि सभाको बैठकद्वारा विनियोजन विधेयक 2079 बहुमतले पारित, स्थापित मान्यता र कानूनी प्रावधान अनुसार नै बजेट निर्माण भएको र त्यसको सम्पूर्ण विषयको जिम्मेवारी आफू लिन तयार रहेको अर्थमन्त्री जनार्दन शर्माको भनाई, चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 35 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानीको प्रतिबद्धता, मर्स्याङदी काठमाडौँ प्रसारण लाइनको निर्माण सम्पन्न लगायतका अन्य आर्थिक प्रसंगहरू प्रस्तुत गर्छौं। प्रतिनिधि सभाको बिहिबारको बैठकमा विनियोजन विधेयक 2079 बहुमतले पारित भएको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव, राष्ट्र ऋण उठाउने विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव र ऋण तथा जमानत 25 संशोधन विधेयक 2079 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतबाट स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको बिहिबारको बैठकमा आर्थिक वर्ष 2079-80 लागि प्रस्तुत बजेटमाथिको छलफलमा सांसदहरू उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कोही पनि अनधिकृत व्यक्ति संलग्न नरहेको र कसैलाई लाभ हानि हुने गरी करका दरहरू समेत परिमार्जन नभएको स्पष्ट पार्नु भएको छ। संसदमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री शर्माले चालू 15 योजना र दिगो विकास लक्ष्यलाई पूरा गर्न बजेट विनियोजन गरिएको बताउनुभयो।
चालू 15 योजना र दिगो विकास लक्ष्यलाई आधार मानि ती लक्ष्यहरूलाई पूरा गर्न क्षमतागत रूपमा बजेट विनियोजन गरिएको छ। अति कम विकसित मुलुकहरूबाट विकासशीलमा स्तरोन्नतिका विषयहरूलाई समेत ध्यान दिई बजेट व्यवस्था गरिएको छ। सार्वजनिक संस्थान उद्धारका लागि समेत बजेटमा नीतिगत व्यवस्था गरेको कुरा म स्पष्ट गर्न चाहन्छु। विद्युत तथा कार्यक्रम र बजेट बीच तालमेल मिलेन भन्ने प्रश्नमा, विद्युत तथा कार्यक्रम र बजेट बीच तालमेल मिलेको छ र आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा चालू 15 योजना नीति तथा कार्यक्रम अनुरूप नै बजेट ल्याइएको र उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्ने गरी बजेट प्रस्ताव गरेको स्पष्ट गर्न चाहन्छु। कुल ऋण 40% भन्दा बढी छ भन्ने सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालयले मध्यकालीन ऋण रणनीति स्वीकृति गरी सोही रणनीति बमोजिम सार्वजनिक ऋण परिचालन गरेको छ। चालू आर्थिक वर्ष कुल आन्तरिक ऋण 239 अर्ब परिचालन गर्ने लक्ष्य राखिएको थियो, जुन कुल बजेटको 14.64% रहेकोमा आगामी आर्थिक वर्षहरू 256 अर्ब आन्तरिक ऋण परिचालन गर्ने गरी बजेट तर्जुमा गरेको छ, जुन बजेटको 14.28% हुन आउँछ। यसबाट चालू आर्थिक वर्षभन्दा आगामी वर्ष आन्तरिक ऋणको अनुपात न्यून रहने गरी प्रस्ताव गरिएको छ। यो अनुपात प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सीमाभित्र नै छ। एमसिसीको 12 बुँदे घोषणा एमसिसी सम्झौताको अङ्ग भएको हो। एमसिसी अनुमोदन नभई कार्यान्वयनको लागि रकम किन छुट्याइयो भन्ने प्रश्न छ र एमसिसी अनुमोदन गर्ने प्रक्रियामा हामी सबै सामेल नै थियौँ र सोही अनुसार प्राप्त भएको अनुदान सहयोग छ। त्यो सहयोगको आधारमा योजना निर्माण गर्ने प्रक्रिया अन्तर्गत बजेट विनियोजन गरिएको छ। अर्थ विविधमा जग्गा खरिद, भवन निर्माण लगायतका व्यक्तिगत खर्चमा रकम किन छुट्याइएको भन्ने कुराहरू छ। आर्थिक वर्षको यो विनियोजित बजेटमा आइपर्ने भवितव्यमा आइपर्ने विभिन्न समस्याहरू हुन्छन्। ती समस्याहरूलाई समाधान गर्नुपर्दा विपद लगायतका समस्याहरूमा आइपर्दा आउने विषयहरूमा समेत बजेटको व्यवस्था गर्नका लागि अर्थविविधमा छुट्याउने प्रचलन रहेको छ। सोही प्रचलन अनुसार नै त्यो बजेट छुट्याएको कुरा विश्वास गर्न चाहन्छु।
अर्थमन्त्री शर्माले बजेट गत वर्षभन्दा पनि समावेशी र सन्तुलित बनाइएको बताउनुभयो।
बजेट प्रणाली समावेशी भएन, प्रदेश अनुसार भिन्नता रह्यो भन्ने सम्बन्धमा बजेटलाई गत वर्षभन्दा पनि बढी समावेशी प्रादेशिक सन्तुलन मिलाउने प्रयास गरिएको छ। प्रदेश र स्थानीय तहमा जाने बजेट गत वर्षमा 11% बढाइएको छ। यसका अतिरिक्त वित्तीय हस्तान्तरण गर्दा प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरी पहुँचाउने गरिएको छ र प्रादेशिक सन्तुलनमा पनि विगतको वर्षभन्दा कम बजेट भएकामा केही प्रतिशत बढ्यो कुरा पनि म जानकारी गराउन चाहन्छु।
वैदेशिक र आन्तरिक ऋण भुक्तानी भएको भन्दै बजेटमा भुक्तानीलाई प्राथमिकता दिएको पनि अर्थमन्त्री शर्माले जानकारी दिनुभयो।
चालु आर्थिक वर्षको रु 283 अर्ब वैश्विक ऋण परिचालन गर्ने लक्ष्य राखिएको थियो र जुन कुल बजेटको 34% रहेकोमा आगामी आर्थिक वर्षको लागि 242 अर्ब परिचालन गर्ने लक्ष्य राखिएको छ। कुल बजेटको 13.49% हुन आउँछ। आगामी आर्थिक वर्षका लागि वैदेशिक ऋणको अंश समेत नहुने गरी बजेट प्रस्ताव गरिएको छ। नेपालको कुल ऋण मध्ये वैदेशिक ऋणको अंश 53.24% रहेको छ र कार्यतालिका बहुमतिम वैदेशिक तथा आन्तरिक ऋण भुक्तानी भइरहेको छ र आगामी आर्थिक वर्षको बजेटमा सरकारले आन्तरिक तर्फहरू 143 अरब र वैदेशिक तर्फहरू उत्पन्न र भुक्तान गर्ने व्यवस्था गरेको छ।
अर्थमन्त्री शर्माले स्थापित मान्यता र कानूनी प्रावधान अनुसार नै बजेट निर्माण भएको स्पष्ट गर्नुहुँदै त्यसका सम्पूर्ण विषयको जिम्मेवारी आफू लिन तयार रहेको पनि संसद समक्ष बताउनु भयो।
राष्ट्रको दरहरू चेन्ज गर्ने सन्दर्भमा आवश्यक प्रक्रियाहरू छन्, प्रक्रियाको कुरा मैले माननीय सदनमा अस्ति पनि मैले बताएको थिएँ कि त्यसमा सम्बन्धित विभागीय प्रमुख र सचिवज्यूहरू सहितको कमिटीले त्यसलाई बसेर गर्ने प्रचलन रहेको छ। त्यो अनुसार भएका दर रेटहरूप्रति म पूर्ण जिम्मेवार छु, जवाबदेही छु र त्यसमा कतै राष्ट्रघात भएको छ, कतै गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवार लिन म तयार छु। यहाँनिर कुनै राष्ट्रघात भएको छैन। देशको डलरको सञ्चितलाई समेत ध्यान दिएर, हाम्रो आयातलाई समेत ध्यान दिएर र हामीले उत्पादनलाई समेत ध्यान दिएर देशको औद्योगिक क्षेत्रलाई समेत कसरी अगाडि बढाउने भन्ने कुरालाई ध्यान दिएर नै दरहरू चेन्ज भएको कुरा म स्पष्ट गर्न चाहन्छु। यहाँ केही विषयहरू रेफरेन्स सेनिटरी प्याडको बारेमा 90% छुट दिएको सन्दर्भमा अहिले सेनिटरी प्याड पैछारी 77-78 39,37,38,000 मूल्य बराबरको पैछारी भएको र कोमाहरू 28,42,24,880 भएको देखिन्छ भने गत आवामा 77-78 1,17,74,21,000 मूल्य बराबरको पैछारी भएको र सोमहरू 34,24,19,000 राजस्व सङ्कलन भएको देखिन्छ। पाम आयल पामोलिन पैछारीको महसुल दरमा कुनै परिवर्तन भएको छैन। बिस्कुट चाउचाउ उद्योगले पाम आयल पामोलिन पैछारी गर्दा उद्योग विभागको सिफारिसमा 5% भन्सार महसुल लाग्ने गरी प्रस्ताव गरिएको छ। प्रस्तावित व्यवस्थाले बिस्कुट र चाउचाउ उद्योगलाई सहुलियत प्राप्त भएको छ।
सातवटै प्रदेश सरकारले असार 1 गते बुधबार आगामी आर्थिक वर्ष 2079-80 को बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन्। करिब 3,50,000,000,000 बराबरको बजेट प्रस्तुत गरेका प्रदेश सरकारले बजेटमा कृषि, स्वास्थ्य, सड़क, शिक्षा लगायतलाई प्राथमिकता दिएका छन्। संघीय सरकारलाई जस्तै प्रदेश सरकारलाई पनि बजेट कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 35 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता व्यक्त भएको जनाइएको छ। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले प्रतिनिधि सभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका तर्फबाट जवाफ दिनुहुँदै वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारका कारण 35 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको बताउनुभयो। उहाँले सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पुर्याउन नयाँ वैदेशिक लगानी तथा विधि हस्तान्तरण ऐन तथा नियमावली कार्यान्वयन, लगानी प्रशासनलाई सहज बनाउन उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र स्थापना र लगानीको थ्रेसहोल्ड पुनरावलोकन अन्तिम चरणमा पुर्याएका कारण विदेशी लगानी प्रतिबद्धतामा आकर्षण बढ़दै गएको बताउनुभयो। मन्त्री खड्काले औद्योगिक विकासलाई टेवा पुर्याउन औद्योगिक व्यवसाय ऐन 2076, नियमावली 2078, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 र नियमावली 2077, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन 2075 तर्जुमा गरी आर्थिक ऐन तथा मौद्रिक नीति मार्फत सहजीकरण गर्ने सरकारको तयारी रहेको पनि बताउनुभयो। उहाँले नेपालका 92 स्थानमा रहेका खानीहरू सञ्चालन गरी ढुङ्गा, गिटी, बालुवा लगायतका निर्माण सामग्री ढुवानी गर्ने प्रक्रिया अगाडि बढ़ाइएको पनि जानकारी गराउनुभयो। मन्त्री खड्काले उद्योग प्रतिष्ठानका जग्गा बिक्री गर्ने गरी तत्काल कुनै पनि संस्थानलाई निजीकरण प्रक्रिया अगाडि नबढ़ाएको पनि बताउनुभयो। उहाँले स्वदेशी उद्योग र उत्पादनलाई प्रवर्धन गर्ने निजीकरण प्रक्रियामा गएको हेटौँडा कपड़ा उद्योग र बन्द रहेका सार्वजनिक क्षेत्रका उद्योगहरू सम्भाव्यताका आधारमा पुनः सञ्चालन गर्ने सरकारले तयारी गरेको पनि जानकारी गराउनुभयो। मर्स्याङदी काठमाडौँ प्रसारण लाइनको निर्माण सकिएको छ। स्थानीयवासीले उचित मुआवजा नपाएको भन्दै निर्माणमा अवरोध गर्दा लामो समयसम्म अवरोध रहँदै आएको मर्स्याङदी काठमाडौँ प्रसारण लाइन सञ्चालनमा आएको छ। धादिङको सिद्धलेक गाउँपालिका र गोर्खाको पालुङटार नगरपालिकामा स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको निरन्तर प्रयास तथा नेपाल विद्युत प्राधिकरणको लगातार अनुगमन तथा स्थानीय प्रशासनको सहज सहयोगका कारण लामो समय गुजारेर भए पनि प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। मर्स्याङदी नदी जलाधार क्षेत्र स्थित जलविद्युत आयोजनाको विद्युत काठमाडौँ उपत्यकामा ल्याउन महत्वपूर्ण मानिएको मर्स्याङदी काठमाडौँ 220 केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ। देशको प्रमुख आर्थिक केन्द्र तथा व्यापारिक नाका वीरगंजमा रहेका दुई भन्सार कार्यालयले चालू आर्थिक वर्ष 2078-79 एघार महिनामा 2,34,93,48,74,00 रूपियाँ राजस्व असुली गरेका छन्। मुलुकको प्रमुख भन्सार नाकाको रूपमा स्थापित वीरगंज भन्सार कार्यालय आईसीपीले चालू आर्थिक वर्षको एघार महिना अर्थात ज्येष्ठ मसान्तसम्ममा 1,88,78,64,10,000 रूपियाँ राजस्व असुली गरेको जनाएको छ। वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार जेठ महिनामा मात्र 16,75,68,85,000 रूपियाँ राजस्व संकलनको लक्ष्य रहेकोमा 18,08,37,41,000 रूपियाँ संकलन भएको छ, जुन मासिक लक्ष्यभन्दा 7.91% बढ़िरहेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरूण पोखरेलले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा 1,85,61,95,19,000 रूपियाँ राजस्व संकलनको लक्ष्य पाएको वीरगंज भन्सारले लक्ष्यभन्दा झण्डै 3 अर्ब बढ़ी राजस्व असुली गरेको पोखरेलले बताउनुभयो। वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जेठ महिनाको अन्तिम समयमा इन्धन र सवारी साधनबाट राम्रो राजस्व असुली भएसँगै लक्ष्य भेटाउन सफलता मिलेको बताउनुभयो। त्यसैगरी वीरगंजकै भारतीय रेल मार्गसँगै जोड़िएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा 46,14,84,64,000 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। जेठ मसान्तसम्म सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई अर्थ मन्त्रालय भन्सार विभागले 47,52,47,40,000 रूपियाँ राजस्व असुलीको लक्ष्य दिएको भए पनि भन्सारले लक्ष्यभन्दा 1,38,00,00 रूपियाँ राजस्व कम असुली भएको तथ्याङ्कले देखाएको छ। सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले हाल सरकारले विलासिताका वस्तु आयातमा लगाएको रोक तथा अन्य वस्तुमा गरिएको कडाईका कारण आयात कम भएपछि राजस्व असुलीमा प्रभाव परेको जानकारी दिनुभयो। सरकारले कर गैरकर अनुदान शोध भर्ना लगायत गरी जेठ 27 गतेसम्म कुल 10,71,86,59,00,000 आमदानी गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार यस अवधिमा सरकारले राजस्व मार्फत 9,46,82,45,00,000 र वैदेशिक अनुदानबाट 13,78,00,00,000 आमदानी गरेको छ। यस अवधिमा सरकारले आन्तरिक ऋण मात्र 1,53,00,00,000 रूपियाँ लिएको छ भने वैदेशिक ऋण 43,66,41,00,000 रूपियाँ बराबरको लिएको छ। जेठ 27 गतेसम्ममा सरकारको समग्र खर्च 10,13,48,00,00,000 अर्थात 62.07% भएको महालेखा नियन्त्रक सुमनराज अर्यालले जानकारी दिनुभयो। जेठ 27 गतेसम्ममा सरकारको पुँजीगत खर्च 1,66,18,00,00,000 रूपियाँ मात्र भएको छ। चालू आर्थिक वर्षको असार मसान्तसम्म सरकारले 3,78,00,00,000 पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो। यस अवधिको यो पुँजीगत खर्च लक्ष्यको 40.02% मात्र हो। यस अवधिमा चालू खर्च भने 74.61% अर्थात 7,94,81,32,00,000 रूपियाँ भएको महालेखा नियन्त्रक अर्यालले जानकारी दिनुभयो। आर्थिक वर्ष सकिने लाग्दा केन्द्रीय ब्याङ्कले वाणिज्य ब्याङ्कहरूलाई साउनदेखि नियमनमा कडाई गर्ने जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले वाणिज्य ब्याङ्कका उच्च अधिकारीलाई बोलाएर कम्प्लायन्स कार्यान्वयनमा सम्झौता नगर्न पनि निर्देशन दिएको छ। यसअघि नै राष्ट्र ब्याङ्कले असार मसान्तसम्म सीडीसी रेसियोको सीमा 90% जसरी पनि झार्न तथा त्यसमा कुनै संशोधन नहुने जानकारी दिइसकेको छ। हाल सीडी रेसियो 90% माथि भएका 15 ब्याङ्क तथा 92% भन्दा बढ़ी भएका 7 ब्याङ्क रहेको जानकारी गराइएको थियो। साथै स्थानीय तहको खर्च निक्षेपको रूपमा देखाउन पाइने व्यवस्था पनि असारसम्मको लागि मात्र लागू हुने जानकारी गराइएको छ। नियमन विभागले ब्याङ्कहरूले वर्षभरि गरेका विभिन्न क्रियाकलापको विश्लेषण गर्दै नाफा देखाउने गरेर मात्र ब्यालेन्स सीट नबनाउन पनि प्रमुख कार्यकारीहरूलाई निर्देशन दिएको छ। नेपाल राष्ट्र ब्याङ्कले प्रोभिजनका नियमहरू सबै कार्यान्वयन गर्न समेत ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।